واحلل عقدة من لساني يفقه قولي. اللهم صل على محمد وآل محمد. پچھلی دفعہ ہم جو بات کر رہے تھے وہ یہ تھا کہ آخرت کا جو موقع ہے یا قیامت کا موقع ہے, اس دن ایکچولی کیا ہوگا انسانوں کے ساتھ, زمین و آسمان کے ساتھ, اس پوری زندگی میں کیا تبدیلی واقع ہوگی, یہ جو پورا ہمارا سسٹم ہے کیا ہوگا. تو اس میں ایک ہم یہاں تک پہنچے تھے کہ آسمان کے حوالے سے میں آپ کو سمجھانے کی کوشش کر رہا تھا کہ سورہ انبیاء کے آخر میں یہ ہے کہ جب وہ وقت آئے گا تو ہم آسمان کو لپیٹ دیں گے لکھی ہوئی چیزوں کے تومار کے طریقے سے, یعنی کہ اس طریقے سے کہ جیسے کچھ ہے لکھا ہوا کہ جو بہت پھیلا ہوا ہے, بہت لمبا وہ کاغذ ہے یا وہ چیز ہے کہ جس پر چیزیں لکھی ہوئی ہیں, اس کو ہم لپیٹ کے ایک طرف کر دیں گے. تو اس سے السلام علیکم بات یہ ہو رہی تھی کہ یعنی ارض و سما کے حوالے سے, تو آپ لوگوں نے اس بات میں دلچسپی ظاہر کی کہ تھوڑا سا ہم ارض و سما کے حوالے سے بھی بات کر دیں, یعنی زمین اور آسمان کو بھی سمجھنے کی کوشش کریں کہ اس سے کیا مراد ہے. اچھا تو یہ بات ٹھیک ہے کہ آج ہم تھوڑا سا اس ٹاپک پہ بات کریں ارض و سما کی اور اس کی کیا نوعیت ہے. اس سے پہلے ایک اور بات ہو رہی تھی, میں چاہ رہا تھا کہ تھوڑا سا کیونکہ ہمارا لگتا ہے ڈسکشن کافی کم ہونے لگا ہے, تو ایک سوال میں سامنے رکھنا چاہ رہا تھا اور میں چاہتا ہوں کہ 10-15 منٹ میں سب لوگ اس پر تھوڑا سا اظہار خیال کریں. وہ یہ ہے کہ جب ہم آخرت کی بات کرتے ہیں اور آخرت کے حوالے سے جو سب سے مین تھیم ہم کو نظر آتی ہے قرآنک یا احادیث سے, وہ یہ کہ اس ظاہری زندگی کی جس زندگی میں ہم موجود ہیں الٹیمیٹلی اس زندگی کی کوئی ورتھ نہیں ہے. یعنی ہم نے اتنی باتیں کر کے یہ بات سمجھی نہیں ہے کہ اس زندگی میں آپ ہائی ٹیک زندگی گزاریں یا وداؤٹ ٹیکنالوجی زندگی گزاریں. مثال کے طور پر بہت اچھے گھر میں رہیں, جھوپڑے میں رہیں, ساری زندگی بہترین کھانے کھاتے رہیں یا ساری زندگی دال روٹی پہ گزارا کرتے رہیں, ان باتوں کا آخرت کی زندگی پر اثر پڑتا ہے یا نہیں پڑتا, میں اس بارے میں تھوڑا سا آپ لوگوں کا نقطہ نظر جاننا چاہ رہا ہوں. اور خاص طور سے یہ کہ جیسے ہم کہیں کہ آج کی زندگی میں ہمارے پاس اتنی سائنس ہے, ٹیکنالوجی ہے, کیا اس کی سگنیفیکنس ہے یا نہیں ہے, کیونکہ یہ ایک ایسا سوال ہے کہ جو میرے خیال میں آپ لوگوں کے ذہن میں بار بار آپ کو پریشان کرتا رہے گا جب بھی آپ آخرت کے موضوع پہ غور کریں گے. تو اس کو ہم جتنا جلدی سیٹل ڈاؤن کر لیں اتنا بہتر ہے تاکہ ہمارا ویژن اس حوالے سے کلیئر ہو. کیا کہتے ہیں, کس چیز پر؟
جو جو چیز آپ نے ابھی بتائی کہ جیسے جو جو کھانے ہیں یا اس طرح کی چیزیں ہیں, ان چیز کا اثر آخرت میں پڑتا ہے کہ نہیں پڑتا ہے؟ کوئی آدمی دال روٹی کھا رہا ہے زندگی بھر, کوئی آدمی
نہیں. اچھا فرق کس طریقے سے پڑتا ہے؟ نہیں میں تھوڑا سا دوسرے سینس میں بات کر رہا تھا, یعنی میں اس کو اس سینس میں بات کر رہا تھا کہ بہت سارے لوگ جب یہ کہتے ہیں نا کہ بھائی یہ انسانی ترقی ہے, یعنی مثال کے طور پر سائنسی علوم کو آگے لے کے چلنا یا بڑی بلڈنگیں بنانا یا اس قسم کی ساری چیزیں بنانا, یہ انسانی ترقی ہے. ہمیں بظاہر قرآنی آیتوں سے یہ سمجھ میں آتا ہے کہ یہ ترقی ورقی, اس کا کم از کم اگر دنیاوی ترقی ہو تو ہو, آخرت کے حوالے سے اس کا کوئی امپیکٹ نہیں ہے. میں ایک جملہ یا نظریہ آپ کے سامنے رکھ رہا ہوں, تو یہ صحیح ہے یا نہیں, کیونکہ میرے حساب سے یہ چیز بار بار ریکر کرتی ہے پرابلم.
جی جہاں تک یاد پڑتا ہے کہ اس دنیا میں جسے کوئی بھی چیز سے پہلے ریہرسل ہوتا ہے اس کے لیے آپ موجود ہیں, ہم اس چیز کو پریکٹس کر رہے ہیں, اور جو اس میں سکسیزفل ہوگا وہ آخرت میں ہوگا. اور یہ ہمیشہ مان کے چلنا ہے کہ یہ جہاں جو ہے وہ صرف ایک ٹیمپریری پلیٹ فارم ہے جہاں پہ تھوڑی دیر کے لیے رکنا ہے, لیکن یہ ہمارا ڈیسٹینیشن نہیں ہے. تو یہاں پر ہونے کی وجہ یہ ہے کہ हम जो हैं वो उस फाइनल एग्जामिनेशन के लिए प्रिपरेशन
जी ठीक।
तो अब सवाल बस ये है कि ये पहले गुफ्तगु नहीं हुई कि जो साइंटिफिक जो इन्वेंशन ये सारी चीज़ें जो हम अपने डेली लाइफ में यूज़ कर रहे हैं उसका क्या ये हाँ
यानी ये अच्छा है या नहीं है। ये मिसाल के तौर पर कि जैसे रसूल खुदा के ज़माने का इंसान था कि जो घोड़े और खच्चर पे सवारी करता था या बहुत सादा सी ज़िंदगी गुजारता था, खेती बाड़ी करके रहता था, वो ज़्यादा बेहतर था आखिरत के हवाले से, ये आज के दौर का इंसान ज़्यादा अच्छी पोजीशन में है।
आपने बताया था कि जिस तरह पहले रोशनी की ज़रूरत तो थी, चराग इस्तेमाल किए जाते थे, आज बल्ब इस्तेमाल किया जा रहा है, तो रोशनी तो खैर उसकी तो ज़रूरत है ही। तो इसी तरह से आपने कहा था कि जैसा आप कह रहे हैं वो ज़माने में ये सहूलतें नहीं थी, अब आ गई हैं। तो मैं समझता हूँ ये सहूलत किस हिसाब से आप जब इतने रिसोर्स आपको मिल रहे हैं तो आपकी इसमें ज़िम्मेदारी भी ज़्यादा बढ़ जाती है कि आप दीन के हवाले से कहाँ तक पहुँच सकते हैं
जी। यानी कि मैं फिर थोड़ा सा दोहरा हूँ कि मैं ये कहना चाह रहा हूँ कि हम लोगों के जहन का फोकस इस तरफ आता है, यानी फोकस किस तरफ हो कि हम आज के दौर की साइंसी तरक्की को बहुत काबिल तारीफ नज़र से देख रहे होते हैं और समहाउ ये जो हम इसके लिए एक एप्रिसिएशन के जज्बात रखते हैं वो उन दीनी तालीमात से भी कहीं ना कहीं टकरा रही होती हैं। यानी कि जो कुरान एक पर्सपेक्टिव हमारे सामने ला रहा है कि जैसे कुरान मिसाल के तौर पर कुरान कह रहा है कि मताउद दुनिया कलील इल्ला कलील, ये किस दुनिया की बात कर रहा है? क्या ये सिर्फ कुरान उस दुनिया की बात कर रहा है कि जिस वक्त कोई इन्वेंशंस नहीं हुई थी? रसूल खुदा के ज़माने की दुनिया के सरमाए को कुरान कह रहा है कि ये नेग्लिजिबल है? यह क़यामत तक आने वाले दुनिया के हर दौर के सरमाए को कह रहा है कि ये नेग्लिजिबल है? यानी आज कल के दौर में लोग मिलियनेयर बिलियनेयर बन रहे हैं, अपना प्राइवेट जेट रखते हैं, प्राइवेट अपना यार्ड रखते हैं, सोन इतने इतनी चीज़ें, तो कुरान खाली उस ज़माने के रहने वाले अरब के बद्दू के सरमाए को या उस दौर के कह रहा था कि ये मताए दुनिया कलील है या फॉर एवर ये बात है?
ऐसा होगा क्योंकि उस जमाने में जो लोग मौजूद थे वो समझते होंगे वो बहुत तरक्की याफ्ता है, क्योंकि अगर वो पुराने जमाने को देखते होंगे तो उससे
उन्हें खबर ही नहीं थी। अरबों को खबर क्या थी उस पेनिनसुला के आगे, उनको पता ही नहीं था ज्यादातर किसी चीज का।
लेकिन अगर आज अपने को समझते हैं कि हम बहुत तरक्की याफ्ता हैं तो जरूरी नहीं है कि ऐसा है, क्योंकि अभी बहुत कुछ एक्सप्लोर करने को बचा हुआ है।
नहीं, वो तो एक अलग पर्सपेक्टिव है, लेकिन दौलत की बात मैं कर रहा हूँ कि अगर हम उसके लिहाज से देखें तो जो मता या दौलत या सरमाया हम रखते हैं और हम इन अ वे उसको अपनी ज़ात में अप्रिशिएट भी कर रहे होते हैं, यानी शायद थोड़ा ओवर द डिस्कशन आपका महसूस हो कि मैं किस चीज़ को पिन पॉइंट करना चाह रहा हूँ कि हमारी ज़ात के अंदर इस ज़माने के जो अचीवमेंट्स हैं उनके लिए भी एक अप्रिसिएशन मौजूद है और उसके ज़रिए से जो कुछ हमें हासिल होता है उसके लिए भी एक एप्रिसिएशन मौजूद है।
तो
समझ रहे हैं? तो सवाल यह है कि ये जो चीजें हमारे अंदर है क्या ये और हमारा जो तसव्वुर आखिरत है कि ऐसा तो नहीं कि हमारी जात में ये दोनों चीजें टकराती हैं आपस में, या हम क्लियर हैं? यानी मैं ये पूछना चाह रहा हूं क्योंकि एक जगह पर आके थोड़ा सा हमें ये प्रॉब्लम होता है कि हमारे यानी जैसे मैं बहुत सादा सी मिसाल दूं कि हम में से अक्सरियत नमाज शब क्यों नहीं पढ़ सकती? इसलिए कि सुबह जॉब पे जाना होता है। या हम में से अक्सरियत जोहरैन की नमाज तवज्जो से क्यों नहीं पढ़ सकते? इसलिए कि उस वक्त काम में मशगूल होते हैं। और क्योंकि हम उस जॉब को या उन चीजों को प्राइमरी इंपॉर्टेंस दे रहे होते हैं इसलिए हम इस बात पे नहीं आते कि मिसाल के तौर पर कि हम ऐसी जॉब तलाश करना शुरू कर दें कि जिसके साथ सुबह की नमाज अच्छी हो सके या जोहरैन की नमाज। यानी मैं ये बात कह रहा हूं कि देखें ये किस माइंडसेट की तरफ हमको ले जा रहा है, ये निशानदेही कर रहा है कि हमारी नजर में ये चीजें बहरहाल एक बैक सीट लिए हुए हैं। यानी हम इस चीज को कि हमारी हर नमाज बेहतर से बेहतर हो वो چیز ہم کہتے ہیں چلو یار یہ کمپرومائز ہو جاتا ہے, خدا معاف کر دے گا, یہ ہو جائے گا, وہ ہو جائے گا, اس قسم کی چیزیں ہیں. یہ ایسے ہی کہ ہمارے سامنے جو ایک نظریہ ہے کہ ہمیں زندگی کے تمام کام ایسے کرنے چاہیے کہ جس سے میری آخرت کا فائدہ ہو. نہیں, لیکن ہم بہت ساری چیزیں کہ جو ہماری ظاہری زندگی میں موجود ہیں ان کی خدمت گزاری میں, یعنی ہمیں اپنی دنیا کی زندگی کی خدمت گزاری کی وجہ سے آخرت کے کئی فوائد کو قربان کرنا پڑتا ہے. ٹھیک ہے نا, یعنی فار ایگزامپل ایک بہت سادہ سی مثال لو کہ اب گھر میں ہم نے 10 قسم کی اپلائنسز بڑھ لیں, یہ بھی اچھا یہ بھی اچھا, اب وہ چیز ایک انسان کو مصیبت میں ڈالتی, مطلب آپ جتنی بھی چیزیں لگتے ہیں وہ اپنی خدمت بھی کراتی ہیں, پھر جتنی چیزیں آپ رکھیں گے وہ اتنی اپنی خدمت بھی کراتی ہیں, اس کا مینٹیننس کرنا ہے, اس کا یہ کرنا ہے, کبھی یہ خراب ہو گئی کبھی وہ خراب ہو گئی, تو ہم اس کو اس لحاظ سے نہیں سوچتے کہ یہ میرا جتنا بھی ٹائم ہے یہ میری آخرت میں انویسٹ ہونا چاہیے. وہ جو میں نے کہا تھا متاع دنیا قلیل ہونے والی بات, کہ متاع دنیا قلیل ہونے کا مطلب صرف اس عرب کے بدو کی طرف قرآن اشارہ نہیں کر رہا ہے, بلکہ آج کے زمانے کے بلینئر کی طرف بھی اشارہ کر رہا ہے, اس کی بھی بات کر رہا ہے, اور مستقبل میں جیسے آپ کہہ رہے ہیں کہ اس سے کہیں زیادہ ترقی ہو جائے. یعنی اس دنیا میں جتنا بھی جمع کرو گے وہ قلیل ہے, اور قلیل کے معنی جیسے میں نے آپ سے کہا تھا کہ قلیل کے معنی تھوڑے کے نہیں ہوتے ہیں, قلیل کے معنی نیگلیجبل کے ہوتے ہیں, یعنی اتنا کم کہ جو کسی ذکر میں نہ آئے, یہ ہوتا ہے قلیل, کہ جو قابل ذکر نہ ہو. تو جب قرآن متاع دنیا کو قلیل کہہ رہا ہے, کہہ رہا ہے کچھ بھی جمع کر لو, تو اس سے جو اگلا سوال, یعنی جس کی وجہ سے میں نے بحث کی تھی کہ کیا ہم اتنی بات کرنے کے بعد اپنے ذہن میں اپنے نفس میں یہ کلیش تو نہیں فیل کر رہے ہیں, یا اس بارے میں کلیئر ہیں, میں صرف یہ بات پوچھنا چاہ رہا تھا یا اس بارے میں کوئی رائے سننا چاہ رہا تھا. اور کیا ہم عملاً اس بات کے لیے تیار ہیں کہ اگر ہمیں اپنی دنیا کو آخرت پہ قربان کرنا پڑے تو ہم ایسا کر دیں گے؟ یعنی اصل پریکٹیکل کوسچن یہاں پر ہے کہ ہمیں اس بات کا جائزہ لینا چاہیے, کیونکہ زندگی میں وہ وقت آتے ہیں. ابھی آپ ہی جو حوالہ دے رہے تھے وہ آیت بڑی اہم ہے, وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِّنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِّنَ الْأَمْوَالِ وَالْأَنفُسِ وَالثَّمَرَاتِ, کہ ہم تم کو ابتلا میں ڈالیں گے خوف سے اور بھوک سے اور امن کے اور مال اور ثمرات کے نقص. تو کیا ہم اس وقت اس بات کے لیے تیار ہیں کہ ان سب چیزوں کو برداشت کریں اور کہیں قَالُوا إِنَّا لِلَّهِ وَإِنَّا إِلَيْهِ رَاجِعُونَ, کہ جو حقیقت موت ہے. یہ ایک سوال ہے نا, کہ اس طرف میں چاہ رہا تھا کہ ہم بار بار متوجہ ہوا کریں, کیونکہ ایک بات دیکھیے بہت اہمیت کی حامل ہوتی ہے, انسان اپنی زندگی میں جس جگہ بھی پہنچتا ہے نا وہ ایک تربیت کے بعد پہنچتا ہے, اچانک کچھ نہیں ہوتا. یعنی ایسا نہیں ہوتا کہ ہم پوری زندگی ایک ٹریک پہ گزار رہے ہیں, اپنے نفس پر محنت ایک ڈائریکشن میں کر رہے ہیں, اور جب فیصلہ کن مرحلہ آئے گا تو اچانک کچھ دوسری ڈائریکشن لے لیں گے. یہ چیز پاسبل نہیں ہوتی ہے. یعنی کہ جو انسان مثال کے طور پر جتنے لوگ بھی مال اور دولت اور شہرت کی پوجا کرتے رہے, وہ نہ امام علی کے ساتھ آئے, نہ امام حسن کے ساتھ آئے, نہ امام حسین کے ساتھ آئے, ان میں سے کوئی بھی نہیں آیا ایسا. ٹھیک ہے, تو یہ, اور اسی وجہ سے بعض اوقات وہ جو ڈاکٹر علی شریعتی کا ایک جملہ ہے بڑا اچھا, کہ اس نے نوجوانوں کے ساتھ خطاب کرتے ہوئے جو جگہ کہا تھا کہ مجھے, میں, تم لوگوں کو میری بات سمجھ میں آ جائے گی اس لیے کہ تم نعمت محرومی سے مالا مال ہو, تمہارے پاس کچھ نہیں ہے جس کے تمہیں بچانے کی فکر ہو, جس کے پیچھے جس سرمایے کے بڑھنے یا نقصان ہونے کے تم فکر میں پڑے ہو, اس لیے شاید تمہیں یہ باتیں زیادہ اچھے طریقے سے سمجھ میں آ جائیں, تم ان کو قبول کر لو. تو آخرت کے حوالے سے, یعنی کہ میں سوچ رہا تھا, اور کیونکہ خود اپنے ظاہر ہے کہ یہ سب چیزیں انسان کو سمجھ میں آتی ہیں جب انسان اپنے نفس میں غور کر رہا ہوتا ہے, کہ اس قسم کے جسے کہتے ہیں نا کہ وہ خرابی کے ریشے پڑے رہتے ہیں ہمارے دل کے اندر, اور جب فیصلے کا مرحلہ آتا ہے تب پرابلم کریٹ کر دیتے ہیں. तो ये एक सवाल भी था और ये एक समझ लीजिए कि एक तंबीह भी थी कि इसको अपने आप से बार बार समझते रहें कि ये चीज़ कहीं हमारे दिल में है तो नहीं कि हम इसकी अहमियत के कायल हो गए, उसकी अहमियत के कायल हो गए। और जैसा कि हम पहले भी बात करते रहें कि बुनियादी तौर से ज़िंदगी जो है, अगर बंदगी के अलावा किसी भी स्पिरिट के साथ गुजारी जाए तो वो कभी भी इंसान को हकीकी निजात तक नहीं पहुंचाती। यानी अल्लाह ज़िंदगी जो है वो बंदगी खुदा के अलावा और किसी फोकस के साथ नहीं गुजारनी चाहिए कि हर जगह हर लम्हा हर पहलू पर क्या हो। यानी कि नमाज का भी मेन मैसेज क्या है कि नमाज जब पढ़ें, जब भी नमाज के लिए खड़े हों तो कम से कम 2 से 3 मरतबा अपने आप को याद दिलाएं कि मैं बंदा खुदा हूं इसलिए ये काम कर रहा हूं। यानी ये नहीं कि फरीजा अदा कर रहा हूं, ये नहीं कि जहन्नम से बच रहा हूं, ये नहीं कि जन्नत पाऊंगा, बल्कि मैं इस नमाज के लिए खड़ा हो रहा हूं इसलिए कि अब्द खुदा हूं। और बंदा खुदा होने की हैसियत से अल्लाह की इनामात और इनायात और जो भी उसका है उसका शुक्र अदा करना चाहता हूँ, उसकी बंदगी का हक अदा करना चाहता हूँ। तो ये चीज़ अचानक नहीं होती। यानी कि वो लोग के जो प्रिविलेज्ड हैं वो इस हवाले से ज़्यादा ख़तरे में, क्योंकि जब भी फैसले की घड़ी आती है ना तो फिर ये सारी चीज़ें हमारे रास्ते की रुकावट बन के खड़ी हो जाती हैं कि हमारा घर और हमारा सरमाया और जॉब फला फला फला। इसी वजह से आप देखें कि तमाम नबियों के साथ यही हुआ, इवन इंकलाब ईरान में भी यही हुआ है। कौन सा तबका खड़ा था? सारा वही महरूम तबका जो था मेनली, और बाकी शुमाली तहरान और ये वो का कुछ पता ही नहीं है उन लोगों का, ना वो पहले साथ थे ना वो आज साथ हैं। तो बस ये एक छोटी सी चीज़ थी कि जो मैं महसूस कर रहा था कि आखिरत के हवाले से जब भी हम बात करें तो हमें ये एक चीज़ है, ये एक पैगाम है, ये एक सवाल है जो अपने आप से बार बार करते रहना चाहिए और अपने अंदर इसका जवाब मुसलसल तलाश करते रहना चाहिए कि कभी भी मौका है। मिसाल के तौर पर आज ज़ुहूर इमाम हो जाए, क्या करेंगे हम? यानी अमलन इसको सोचें कि आज इमाम अलैहिस्सलाम ज़ाहिर हो जाए, आवाज़ आ जाए कि हल मिन नासिरिन यंसुरुना, फिर यानी ज़बान से बोल देना बहुत आसान बात है, अमलन इकदाम पे आना इजी नहीं होता। बहरहाल चलिए, तो हमने आपके सामने अर्ज़ो समा के हवाले से जो बात रखी थी विद द पॉइंट ऑफ व्यू ऑफ आखिरत, वो सूरह इब्राहिम की आयत नंबर 46 थी, शायद 46 ही थी, कि हम यौम तुबद्दल अल अर्ज गैर अल अर्ज, कि जब वो क़्यामत का मरहला आएगा तो हम अर्ज़ को एक और अर्ज़ से बदल देंगे, वस्समावात और आसमानों को। तो इसमें यानी कि बुनियादी तौर से एक सवाल ये पैदा हो रहा है कि ये अर्ज़ व समावात हैं क्या कि जिसको बदलने की बात की जा रही है या जिसमें तब्दीली लाने की बात की जा रही है। अच्छा, मैं ये चाह रहा हूँ कि क्योंकि सारी बातें तो हम डिस्कस नहीं कर सकते, क्योंकि कुरान करीम में 100 से ज़्यादा मरतबा समा का लफ्ज़ आया है और मुख्तलिफ सेंस में, लेकिन एक चीज़ आप लोगों ने, मैं उम्मीद करता हूँ कि यकीनन इस बात को महसूस किया होगा कि कुरान का अंदाज़ बयान जो है वो हमेशा मालूम से नामालूम की तरफ है, यानि फ्रॉम नोन टू अननोन है। कुरान करीम तकरीबन हर जगह पर हमें एक नए मकाम पे ले जाके खड़ा कर देता है, लेकिन इस तरीके से बात नहीं करता कि वो बिल्कुल ही अनोखी बात हो, हम कहें तो हमको कुछ पता ही नहीं है। नोन पॉइंट से उठाता है और फिर रफ्ता रफ्ता करके हमें उस जगह तक ले जाता है जो हम नहीं जानते। जैसे मैंने मौत के हवाले से भी आपको ये बात बताई थी कि मौत के मायना ये नहीं कि कुरान इसको डिनाई कर रहा है कि जिस मायना में हम मौत को समझते हैं, यानी मरना या मुर्दा हो जाना या ज़िंदगी का ख़त्म हो जाना, लेकिन उसी चीज़ को एक नए मीनिंग दे रहा है कि तुम जो है फ़कत ये ना समझना कि जिस्म का बेहिसो हरकत हो जाना मौत है, बल्कि इसके अंदर कुछ और चीज़ें भी मौजूद हैं, कुछ और भी पाई जाती हैं। जैसे ज़िंदगी का हमको एक बिल्कुल नया तसव्वुर दे रहा है कि ज़िंदा वो इंसान होता है कि जिसके अंदर नूर ईमान और हिदायत मौजूद होता है, اور جو انسان ایمان سے محروم ہے وہ چلتی پھرتی لاشیں ہیں. یہ قرآن کا نقطہ نظر ہے. تو یہاں بھی ارض و سما کے معنی بہت دفعہ ظاہری اس میں استعمال ہوئے, یعنی ارتھ اینڈ ہیونس, ارتھ اینڈ اسکائیز. تو میں کچھ آیتیں آپ کے سامنے پڑھتا چلا جاتا ہوں. نمبر 22 سورہ بقرہ, الذی جعل لکم الارض فراشا, خدا وہ ہے کہ جس نے زمین کو تمہارے لیے فرش بنایا, یعنی کہ جس پر تم ٹھہر سکتے ہو, چل سکتے ہو, آرام کر سکتے ہو. والسماء بناء, اور آسمان کو اس طریقے سے درست کیا کہ اس میں سے تمہارے فائدے کے لیے چیزیں. بنا کا مطلب ویسے آپ سمجھے تو ہیں بنیاد, لیکن بنیاد کا مطلب یہ نہیں کہ بنیاد کھودنا, بلکہ بنیاد جب ہم کہتے ہیں کہ میں نے ایک چیز کی بنیاد رکھ دی, تو بنیاد رکھ کا مطلب ہوتا ہے کہ میں نے اس کو اس طریقے سے ڈیولپ کر دیا کہ اب وہ آپ کے لیے کارآمد ہے, اس کا آپ کو فائدہ ہے. تو بنا کے معنی تقریباً یہ ہے کہ والسماء بناء, کہ جس کے ذریعے سے تم کو فائدہ پہنچے, آسمان کو اس طریقے سے بنایا. وَأَنزَلَ مِنَ السَّمَاءِ مَاءً, اور آسمان کا مین فائدہ کیا ہے کہ آسمان سے ہم نے پانی کو نازل کیا. فَأَخْرَجَ بِهِ مِنَ الثَّمَرَاتِ, جس پانی کے ذریعے سے زمین سے ہم نے پھلوں کو باہر نکالا. رِزْقًا لَكُمْ, جو تمہارے لیے رزق بنتا ہے. سما کے لفظی معنی میں نے آپ کو کیا بتائے تھے, لٹرل میننگ کیا ہے سما کے, جی بلندی, یعنی جو چیز بلند ہو انسان کے اوپر, یعنی جس لیول پر ہم موجود ہیں اس سے بلند ہو وہ سما ہے. یا اس کو اس طریقے سے بھی استعمال کیا جاتا ہے کہ جیسے بلند ہے اور اس کا سایہ, جس کا سایہ ہمارے اوپر پڑے, یعنی کہ جو بلند ہے اور اس کا سایہ ہم پر پڑے, یہ سما کے میننگ. تو سما کے لٹرل میننگ بلندی کے, یعنی ایسی چیز جو ہم سے ایک ہائر لیول پہ پائی جاتی ہے. اور ظاہری طور سے قرآن کیوں کہہ رہا ہے کہ ہم نے سما سے پانی نازل کیا, اس لیے کہ جس مقام سے پانی زمین پر گرتا ہے وہ مقام بلند ہے. صحیح ہے. تو یہ بالکل ایک سادہ سا بیان ہے کہ جو ہر شخص کو سمجھ میں آ جائے, اس کو یعنی کہ یہاں جو عرب مثال کے طور پر عربی جانتا ہے اس کو سما کے معنی پتہ ہے. اور قرآن نے کہا کہ یہ عرض ہے جو زمین تم کو نظر آ رہی ہے, اور اس کو ہم نے تمہارا فرش بنا دیا کہ تم اس پر بیٹھو, چلو, پھرو, آرام کرو, سکونت اختیار کرو. اور اوپر ہے ایک جگہ جہاں سے جو تمہارے اوپر بلندی ہے. اچھا لوگ کہیں بلندی کیا ہے, وہاں سے کیا ہوتا ہے, تو کہیں کہا کہ اس میں سورج ہے, سورج کو چراغ بنا دیا, چاند کو رکھا, پھر اس کے بعد وہاں سے تمہارے اوپر پانی نازل ہوتا ہے. یہ ایک سادہ سا بیان ہے ارض و سما کو سمجھانے کے لیے. اب آیت نمبر 29 میں, اسی بقرہ کی آیت نمبر 29 میں, جس سینس میں ارض و سما کی بات ہو رہی ہے, اب یہ تھوڑا سا ڈفرینٹ ہو گیا ہے. یعنی اب اتنا سمپل نہیں ہے کہ ایک یہ زمین تمہارا فرش ہے اور یہ بلندی ہے جہاں سے پانی نازل ہوتا ہے جس کی وجہ سے زمین سے رزق اور پھل نکلتے ہیں. نہیں, ہو الذی خلق لکم ما فی الارض جمیعا, وہ خدا وہ ہے کہ جس نے خلق کیا تمہارے لیے, تمہارے لیے, فار یو, ما فی الارض, جو کچھ زمین میں ہے, ارض میں ہے, جمیعا, سب کا سب. اب یہ ایک اور بات ہے, یعنی اب یہ زمین جو ہے خالی فرش نہیں ہے. پچھلی آیت 22 کیا کہہ رہی ہے کہ زمین کو تمہارے لیے فرش بنایا, یعنی بچھونا بنایا, چلنے پھرنے کی جگہ بنایا. اب جب یہ آیت 29 یہ کہہ رہی ہے, ہو الذی خلق لکم ما فی الارض, فی کا مطلب کیا ہوتا ہے, میں, ان, یہ موٹیویشن ہے یا نہیں. یعنی جیسے مثال کے طور پر ہم کہیں کہ ایک گھر کسی کو آپ دیں اور کہیں میں نے آپ کو رہنے کے لیے گھر دے دیا, ایک بات. آپ اس کے بعد ان سے کہیں کہ میں نے گھر بنایا اور اس میں جتنا کچھ ہے وہ آپ کے لیے قرار دیا, تو اب آپ پہلے سب سے پہلے کیا بات سوچیں گے, کیا کچھ وہاں پہ پایا جاتا ہے. यानी अगर कोई आपसे ये कहे कि मैंने घर बनाया और उसमें जितना कुछ रखा है मैंने सब आपके लिए रखा है, तो अब इंसान सोचेगा ना, ये नहीं कि नॉर्मल स्टेटमेंट नहीं है, बल्कि ये खुद मोटिवेशन है कि इंसान अब इस चीज को तलाश करे कि जमीन में उसके लिए क्या क्या रखा गया है। وَسَخَّرَ لَكُم مَّا فِي السَّمَاوَاتِ وَالْأَرْضِ جَمِيعًا مِّنْ کہ اللہ نے تمہارے لیے مسخر کیا جو کچھ آسمانوں اور زمین میں سب کا سب۔ تو یہ موٹیویشن ہے کہ انسان تلاش کرے کہ آسمانوں اور زمین میں کیا چیز ہے کہ جو میرے لیے رکھی گئی ہے۔ تو یہ آیت اب اس سے ایک اگلے درجے کا بیان ہے۔ اچھا پھر ایک اور ٹکڑا، ثم استوى الى السماء، پھر یعنی زمین میں سب کچھ تمہارے لیے رکھا جو ہے، تمہارے لیے بنایا رکھا گیا، پھر متوجہ ہوا، استوا الہ، یعنی استوا علاق اگر مطلب ہوگا اس کا مطلب ہے ایک چیز کے اوپر قائم ہونا، استوا الہ کا مطلب ہے کہ اس طرف متوجہ ہونا، کہ خدا متوجہ ہوا کس کی طرف؟ السما، آسمان کی طرف۔ اچھا پہلے ہم نے آسمان کی کیا ڈیفینیشن پڑھی آیت 22 میں، کہ آسمان وہ ہے جہاں سے پانی نازل ہوا، لیکن اب دیکھیں یہاں بات کچھ اور ہے، الی السماء فسواہن سبع سماوات، اور آسمان کی طرف جب خدا متوجہ ہوا تو اس کو بنایا، درست کیا 7 آسمانوں میں، وہ بکل شیء علیم، اور وہ ہر شے کا بہترین علم رکھنے والا ہے۔ اب یہ ایک نئی بات آئی آسمانوں کے حوالے سے، کہ جو آسمان ہمارے اوپر ہے وہ خالی ایک وہ جگہ نہیں ہے کہ جہاں سے پانی گرتا ہے یا جو خالی بادل ہیں، بلکہ آسمان کون سی جگہ ہے کہ جس کے 7 گریڈز ہیں، یعنی کہ جب ہم کہتے ہیں 7 آسمان بنائے، تو 7 آسمان اگر سارے کے سارے ایک لیول پر ہوں تو 7 نہیں کہلائیں گے۔ 7 آسمان بنانے کا مطلب ہے کہ آسمان کے 7 درجات ہیں، یعنی کہ جو بلندی ہمارے اوپر ہے وہ 7 لیولز میں ایگزسٹ کرتی ہے، کہ پہلے خدا نے اس کو آسمان بنایا اور پھر اس کو 7 درجے عطا کیے۔ اچھا سورہ والزاریات کی آیت میں نے آپ کے سامنے پڑھی تھی، اور سورہ والزاریات میں اگر آپ دیکھیں تو یہ آیت سورہ والزاریات کا نمبر ہے 51، اور یہاں پر یہ آیت ہے، یہ پچھلی دفعہ آپ کو سنایا تھا کہ 20 سے لے کے 23 تک، وَفِي الْأَرْضِ، اب وہی دیکھیں آپ کے ایک جنرل اس سے بالکل سادہ سے بیان سے چیزیں کہاں کہاں پہنچ رہی ہیں، کس جگہ تک آ رہی ہیں، وَفِي الْأَرْضِ، زمین میں، آیَاتٌ لِلْمُقِنِينَ، یہ زمین جب خدا نے بنائی ہے تو اس زمین میں کیا رکھا ہے خدا نے؟ آیتوں کو رکھا ہے، علامتوں کو رکھا ہے، اور آیت یا علامت کا مطلب کیا ہوتا ہے کہ علامت کسی حقیقت کا پتہ دیتی ہے، خود حقیقت نہیں ہوتی لیکن ایک حقیقت کی طرف آپ کی نشاندہی اور رہبری اور رہنمائی کرتی ہے۔ تو زمین پر جتنی چیزیں ہیں وہ کیا ہیں؟ آیات ہیں، نشانیاں ہیں۔ کس کے لیے نشانیاں ہیں؟ موقنین کے لیے، جو یقین کرنے والے ہیں۔ وَفِي السَّمَاءِ رِزْقُكُمْ، اور آسمان میں کیا ہے؟ تمہارا رزق ہے، وَمَا تُوعَدُونَ، اور وہ جس کا تم سے وعدہ کیا جاتا ہے۔ اب یہ آسمان کی ایک اور ڈیفینیشن آ گئی، آسمان اور زمین کی، کہ آسمان میں تمہارا رزق ہے، اور صرف رزق نہیں ہے، یعنی پہلے سورہ بقرہ کی آیت کیا کہہ رہی تھی کہ آسمان سے ہم نے پانی نازل کیا جس کی وجہ سے زمین سے پھل اگا اور پھل تمہارا رزق بن گیا۔ یہ آیت یہ کہہ رہی ہے کہ خود آسمان میں رزق ہے تمہارا۔ اب یہ اس کی تشریح آپ کو یاد ہے تھوڑی سی، میں نے پچھلی دفعہ کی تھی، کہ جس سے میں نے کہا تھا کہ کچھ رولز ایسے ہیں کہ جو آسمانی رولز ہیں اور زمینی قوانین کے بالکل بظاہر برخلاف ہیں، لیکن انسان کے رزق کو کنٹرول کرتے ہیں۔ یعنی مثال کے طور پر صلہ رحم سے عمر کا بڑھنا، رزق زندگانی میں اضافہ ہونا صلہ رحم سے، या वालिदैन की खिदमत की वजह से इंसान के ज़ाहरी रिस्क में इजाफा होना, और ये प्रूव्ड है ये बात, यानी कि ये इक्का दुक्का वाकयात नहीं है बल्कि बिल्कुल साबित है कि जो लोग अपने वालिदैन की खिदमत करते हैं खुदा उनकी दुनियावी खुशहाली में इजाफा करता है, दुनियावी, आखिरत का सवाब अलग है। ये कौन से कवानीन हैं? ये ज़मीन के कवानीन नहीं है, ये मिट्टी के कवानीन नहीं है, ये आसमानी कवानीन है। तो इसको खुदा ने कहा है कि तुम्हारा रिस्क जो है और रिस्क को कंट्रोल करने वाली चीज़ें जो हैं वो कहाँ पर पाई जाती हैं? आसमान में पाई जाती हैं। ज़मीन को कंट्रोल करने का निज़ाम खुद ज़मीन में नहीं है बल्कि ऊपर एक मकाम बुलंद है वहाँ पर, यानी जैसे आप आलम मलकूत कह लें या जो भी मकाम है अर्श कह लें कि वहाँ पर यह निज़ाम पाया जाता है। और इसके लिए यानी कि देखें एक अजीब जुमला है, इन दो बातों को बयान करने के बाद कुरान ने कसम खाई है। कौन सी दो बातें? ज़मीन में निशानियाँ हैं, आसमान में रिज्क है, और वो कुछ है जिसका तुमसे वादा किया गया है, यानी जन्नत और जहन्नम समझ लीजिए आप। उसके बाद है फवरब्बिस्समाए वल अर्द, अगर इसको आप महसूस करें तो बहुत खूबसूरत जुमला है, पस आसमान और जमीन के रब की कसम। यानी पहले अर्ज की एक क्वालिटी बयान की, अर्ज की हकीकत बयान की, आसमान की हकीकत बयान की, और फिर कहा पस आसमान और जमीन के रब की कसम, इन्नहू लहक्कुन, ये जो बात हमने तुमसे कही है बिल्कुल सच है, इसमें कोई मुबालगा नहीं है। मिथला मा अन्नकुम तंतकून, इसकी मिसल के जैसे तुम बोलते हो, नुत्ख करते हो। देखें इंसान जो सुनता है उसमें शक हो सकता है, जो देखता है उसमें शक हो सकता है, जो बोल रहा है इसमें शक नहीं हो सकता। यानी जो आयत कुरान कह रही है कि ये हक है जैसे इसके मिसल के जो कुछ तुम बोल रहे होते हो, ये नहीं कहा कि जो तुम देख रहे होते हो, जो तुम सुन रहे होते हो, इसलिए कि देखने और सुनने में बाकी तमाम काम जो इंसान कर रहा होता है अपने हवास के जरिए से उसमें शक की गुंजाइश है। सिर्फ एक चीज़ में शक की गुंजाइश नहीं है, जो हम बोल रहे होते हैं हमें पता है हम क्या कह रहे हैं। मिथलमा अन्नकुम तंतकून, के जिस तरीके से तुम नुत्क करते हो ये चीज़ हक है, ऐन हक है। तो अब यहाँ पर आसमान और ज़मीन की एक और तारीफ हमारे सामने आ गई कि अगर हमें ज़मीन में देखना है चीज़ों को, और देखें यहीं से साइंस भी समझ में आती है, साइंस का पर्पस भी समझ में आता है कि साइंस एक्सप्लोर करती है उन चीज़ों को कि जो ज़मीन में मौजूद हैं या ज़मीनी ज़िंदगी में पाई जाती हैं। ये कुरान ये कह रहा है कि जो कुछ भी तुमको ज़मीनी ज़िंदगी में मिल रहा है ये क्या है? आयत इलाही है, खुदा की निशानी है। तो साइंस का काम है कि इंसान के सामने खुदा की निशानियों को खोल खोल कर सामने लाए, इसलिए बहुत इफेक्टिव है। अगर साइंस ये काम कर रही है, अगर साइंस का पर्पस ये है तो बेहतरीन काम है ये। लेकिन अगर साइंस का काम खुदा ना खास्ता ये है कि इंसान और खुदा के दरमियान हिजाब और पर्दा क्रिएट कर रही है तो बदतरीन चीज है, फिर उससे परहेज करना ही बहुत बेहतर है। क्योंकि कुरान ये कह रहा है कि वह फिल अर्ज आयात, जमीन आयात खुदा से पुर है, खुदा की निशानियों से भरी हुई है। तो जो इल्म भी जमीन को या जमीनी हकायक को एक्सप्लोर करता है, उसको ज्यादा से ज्यादा समझता है, उसमें ज्यादा से ज्यादा दिक्कत करता है, और उसके जरिए से खुदा के काम को बेहतर अंदाज से समझता है। यानी जैसे मैंने इस चीज़ को पढ़ा, मुझ पर बहुत अजीब सी एक कैफियत तारी हुई कि बादलों के हवाले से जो बादलों का निज़ाम कुरान ने जिसकी तरफ इशारा किया, और जैसे साइंस ने उसको वो किया कि बाकायदा इसके बीज होते हैं, यानी बाकायदा सीड्स होते हैं इसके कि जिससे बादल ग्रो करते हैं, और फिर कुरान ने इस लफ्ज़ को इस्तेमाल किया कि बादल हमल यानी बारदार हो जाते हैं, कि जैसे इंसान है कि बोझल हो जाते हैं, फिर उसके बाद उसमें से पानी जो निकलता है, आप कभी इस बात में गौर करें कि इतना पानी मौजूद है बादल में लेकिन एक साथ नहीं गिर जाता ज़मीन पे, अगर वो सारा का सारा पानी जो एक दिन की बारिश में बरसता है एक वक्त पूरा का पूरा आ जाए तो पता नहीं क्या हाल हो, सारे इलाके ही साफ हो जाए। कभी आपने गौर किया एक एक दो दो तीन तीन दिन बारिश हो रही होती है, लेकिन खुदा ने बादलों में क्या निज़ाम रखा है कि फिल्टर होके आ रहा होता है, लगता है झरने लगे हुए, शावर लगे हुए, कि किस तरीके से हवाएं इनको ले जाती हैं, फिर उसके बाद बादलों की भी एक लिहाज से मैरिज होती है, फिर उसमें वो ग्रो करना शुरू होते हैं, फिर वो बारदार हो जाते हैं, हमल वाले हो जाते हैं, और फिर उनमें से ये पानी जो है रफ्ता रफ्ता करके झरनों की, हैरान रह गया सुन के कि क्या, यानी कि जब आप इस तरीके से साइंस के ज़रिए से खुदा के कामों को समझें तो इंसान के पास एक बहुत इलाही निज़ाम की एक अप्रिसिएशन, खुदा का क्या निज़ाम है, क्या करम है। ये बहुत सारी जगहों पर है, ये मेरा ख्याल है सूरह फातिर में तशरीफ रियाह है, खुदा ने आसमानों बाद हवाओं को चलाया, फिर हवाओं के ज़रिए से बादलों को उठाया, फिर उनको डेवलप किया, बादल बढ़ाए, बहुत मतलब पुरलुत्फ है। तो साइंस अगर ये काम कर रही है कि इंसान को खुदा की निशानियों से जो ज़मीन पर मौजूद हैं ज़्यादा से ज़्यादा आगही अता कर रही है तो बेहतरीन काम है। लेकिन अगर साइंस खुद खुदा बनने की कोशिश कर रही है या इंसान और खुदा के दरमियान हिजाब और पर्दे क्रिएट करने की कोशिश कर रही है तो बदतरीन चीज़ है। तो ये दो बातें ऐसी हैं कि जो बिल्कुल परफेक्ट हैं, कि एक निज़ाम है कि जो बुलंदी पर है और ज़मीन की हयात को कंट्रोल कर रहा है, और हकीकतन इंसान का रिस्क वहाँ है, यानी आसमानी कवानीन के साथ ज़िंदा रहोगे तो रिस्क ज़ाहरी और मानवी हर चीज़ की फरावानी मिलेगी। ज़मीनी कवानीन नहीं है रिस्क ज़ामिन और कंट्रोल करने वाले, आसमानी कवानीन है। वफिस समा रिज़्क़ुकुम वमा तुअदून, और जिसका तुमसे वादा किया गया। अब मैं उस आयत की तरफ आ जाऊँ कि जिसको थोड़ा सा तफसील से बयान करना है। ये सब मैं आपको जल्दी जल्दी इसलिए सुनाते जा रहा हूँ कि आप इसको अप्रिशिएट करते जाएं कि कुरान करीम ने हर लफ्ज़ के हवाले से ज़ाहरी माना को इग्नोर नहीं किया है, लेकिन उसको एक नए माना अता किया है, उसको एक नए तरीके से बात को समझाया। ठीक है, अच्छा, अब ये आयत है और ये बहुत इंटरेस्टिंग आयतें हैं, सूरह फुस्सलत की आयत नंबर 9 से लेके 11-12 तक। सूरह फुस्सलत भी इसको कहेंगे आप, सूरह हामीम सजदा भी कहते हैं, और इसका नंबर है 41। आयत नंबर 9, قُلْ أَإِنَّكُمْ لَتَكْفُرُونَ بِالَّذِي خَلَقَ الْأَرْضَ فِي يَوْمَيْنِ, क्या तुम यानी कहो ए पैगंबर कि तुम किस तरीके से कुफर करते हो, इनकार करते हो उस हस्ती का, خَلَقَ الْأَرْضَ فِي يَوْمَيْنِ, जिसने ज़मीन को खल्क किया कितने कितने दिनों में, दो दिनों में। अच्छा, यहाँ पर दिन से क्या मुराद है? अभी ज़मीन खल्क हो रही है, हम और आप जिस दिन को जानते हैं वो तो खुद ज़मीन की गर्दिश से पैदा होते हैं, सही जी। तो इसमें जैसा कि अल्लामा तबातबाई ने लिखा है कि दो डिस्टिंक्ट पीरियड्स ऑफ टाइम या दो मराहिल या ज़माने के दो मुख्तलिफ औकात या दो मुख्तलिफ हिस्से, दो मराहिल में या दो मुख्तलिफ अदवार में ज़मीन को पैदा किया। وَتَجْعَلُونَ لَهُ أَنْدَادًا, यानी कि बुनियादी तौर पर खुदा लोगों से सवाल कर रहा है कि क्या तुम उस हस्ती का शरीक करार देते हो, उसके मिसल किसी को समझते हो। ذَلِكَ رَبُّ الْعَالَمِينَ, और वही है जो رَبُّ الْعَالَمِينَ। अच्छा, ज़मीन को खल्क किया दो दिन में, यानी इसका मतलब है क्रिएशन ऑफ अर्थ। खिलकत का मतलब क्या है? कि ज़मीन को ज़मीन वाली शक्ल मिली, और इससे खुद ये बात भी समझ में आ रही है कि इससे खिलकत में मैंने शुरू में आप लोगों से शायद बात की है कि पहले इसको भी समझ लें कि जहाँ जहाँ लफ्ज़ खलाका इस्तेमाल हुआ इसका माना क्या है, है जहन में खिलकत। खिलकत तो है, लेकिन खिलकत एक ख़ास तरीक़ा और तसव्वुर रखती है। नहीं, खिलकत, खिलकत का मतलब होता है कि इट इज़ आफ्टर डिज़ाइन एंड इट इज मैन्युफैक्चरिंग फ्रॉम रॉ मटेरियल. रॉ मटेरियल को आप लेकर उसको एक से दूसरी हालत में बदलते चले जाते हैं, इसका नाम है खिलकत. जी, यानी खिलकत का मतलब है कि बिल्कुल आइडिया कंसीव करने का नाम खिलकत नहीं है, डिज़ाइन का नाम खिलकत नहीं है, बल्कि खिलकत का मतलब है कि रॉ मटेरियल पहले से मौजूद है और उसको आप एक के बाद दूसरी हालत में लेने के. जैसे मिसाल के तौर पर इंसान की खिलकत को खुदा ने क्या कहा कि जैसे मिट्टी से, नुतफे से, कि रॉ मटेरियल मौजूद है, वो एक हालत से दूसरी हालत में बदलता चला जा रहा है और तख्लीक इसको कहते हैं. तो इससे हमें ये बात समझ में आ रही है कि ज़मीन का भी रॉ मटेरियल मौजूद था, उसको खुदा ने इस तरीके से तगैयुर दिया, तब्दीली दी, इवॉल्व किया कि वो इस मौजूदा शक्ल में आ गई. ये दो दिन में काम हुआ, दो मरहलों में ये काम हुआ. وَجَعَلَ فِيهَا رَوَاسِيَ مِنْ فَوْقِهَا, और उसमें करार दिए. रवासी का जो मतलब है वो बहुत मज़ेदार है. यहाँ पर इससे मुराद आप लेंगे, जैसे तर्जुमे में आप देखेंगे तो रवासी का मतलब क्या है, पहाड़ों का, जबकि रवासी का मतलब पहाड़ नहीं है, इसका मतलब है लंगर. लंगर समझते हैं, एंकर. और कुरान ने पहाड़ों को एंकर कहा है कि इसकी वजह से ज़मीन स्टेबल हो जाती है. यानी कि जिस तरीके से ना कि आप बगैर लंगर के एक जहाज़ को छोड़ दें वो पानी में डोलता रहेगा इधर से उधर, लेकिन जब आप उसमें लंगर डाल देंगे तो वो फिर उसकी पोजीशन स्टेबल हो जाएगी. तो इसका मतलब है कि आयत ये कह रही है कि फिर हमने ज़मीन को बनाने के बाद उसमें लंगर करार दिए उसके ऊपर से, कि जिसने इस स्पेस में उसको स्टेबल कर दिया. यानी कि ज़मीन एक हिलते डोलते जहाज़ की तरह नहीं है खला में, बल्कि ज़मीन एक स्टेबल ऑर्गेनिज्म के तौर पर है खला के अंदर. यूं नहीं कि हिलजुल रही है, कि जब ज़मीन की गर्दिश है हम ये नहीं महसूस करते कि वो एक डोलता हुआ जहाज़ है. ठीक है, यानी कि इसकी जो ऑर्बिटल मोशन है वो भी स्टेबल है, कि जिसकी वजह से ये साल बन रहे हैं, और इसकी जो स्पिन है वो भी स्टेबल है, अगरचे कि ज़मीन स्ट्रेट नहीं है, उसका जो एक्सिस है वो 23 डिग्री टिल्ट भी है, लेकिन उसके बावजूद ये दोनों हरकतें जो हैं वो स्टेबल हैं. और ये बिल्कुल आप तो बहुत अच्छे तरीके से समझते होंगे आप लोग, के जैसे एक व्हील बैलेंसिंग की जब हम बात करते हैं, कि व्हील बैलेंसिंग में क्या होता है कि पहिया जो है अगर तमाम जगहों से उसका मास बैलेंस ना हो अबाउट द एक्सिस ऑफ रोटेशन, तो क्या होगा कि उसमें वॉबलिंग पैदा होना शुरू हो जाती है अगर उस सूरत में वो रोटेट करे. तो ये पहाड़ों का जो वज़न है, बज़ाहिर ये पहाड़ों का वज़न क्या है, ये ज़मीन को बैलेंस करने के लिए. तब इस एक जुमले में देखें कितने इशारे मौजूद हैं, कि ज़मीन के हवाले से भी, कि अब हम कहेंगे लंगर अंदाजी का क्या मतलब है भाई, क्या ना बिस्म, जैसे हज़रत नूह अलैहिस्सलाम की दुआ है कि जब उनकी किश्ती चली तो किश्ती में कहा, उन्होंने कहा बिस्मिल्लाह मजराहा व मुरसाहा. तो ये रवासी जो है ना, ये उसको कहते हैं कि इसका चलना और इसका ठहरना यानी लंगर अंदाज होना, ये इसमें अल्लाह से. तो यहां पर आप रवासिया का मतलब पहाड़ निकालते हैं क्योंकि दूसरी आयतों में ये है, लेकिन यहां पर मतलब है लंगर, इसके ऊपर से इसको लंगर अंदाज किया, मोशन को बैलेंस किया. इससे खुद साफ जाहिर है कि जमीन क्या है, हालत हरकत में, साकिन नहीं है. वरना ये लंगर अंदाज करना और उसको बैलेंस करना और ये सब चीजों के अल्फाज ना आ रहे होते. वबारका फीहा, ये बहुत अजीब जुमला है, मैं इसके उसमें नहीं जाना चाह रहा क्योंकि ये बहुत अजीब तरफ हमें ले जाता है. मिन फौकहा का मतलब है कि जो लंगर डाला गया या पहाड़ है वो मिन फौकहा ऊपर से. अब हमारी जो स्टडी अब तक है वो ये कहती है कि पहाड़ ऊपर से नहीं आए, बल्कि ज़मीन में वो टेक प्लेट मोशन की वजह से वो कहीं पर वो प्रोजेक्शंस हो जाती हैं. तो अब ये आयत क्या है, इसका असरार क्या है, इसमें ज़ाहिर है कि अभी हम
जी कि अगर रवासी का जैसा आपने समझाया वो मतलब लेते हैं तो और भी चीज़ें आ जाती हैं, जैसे भाई ग्रेविटेशनल पुल्स हैं और दूसरे सेलेस्टियल बॉडीज हैं जो अपने इफेक्ट डालती हैं, हो सकता है कि वो भी हो, सकता है
बिल्कुल मिन फॉग पे है। वही मैं आपसे कह रहा हूँ कि इन चार जुमलों में बहुत ज्यादा मतलब है कि रवासिया को ही आप गौर करें कि लंगर अंदाजी क्या है, लंगर डालना क्या है, कि इस जमीन में लंगर करार दिए मिन फौक है उसके ऊपर से, कि जिन्हें जो चीज के, लेकिन जाहिरी तौर से जो मतलब समझ में आ रहा है कि एक बात समझ में आ रही है कि हरकत की तरफ इशारा है और ऐसी हरकत जो बैलेंस्ड है, कि आज हम बहुत नॉर्मली जो व्हील बैलेंसिंग की जैसे मैंने एग्जांपल दी कि वहां पर ये काम बहुत हम कर रहे होते हैं कि जब व्हील डिसबैलेंस हो रहा होता है तो आप क्या करते हैं, आप उसके डिसबैलेंस को देखते हैं और जिस तरफ डिसबैलेंस है वहां पर एक मास ऐड कर देते हैं, ताकि यानी कि जिस तरफ से मास डिसबैलेंस हो रहा है उसके बिल्कुल अपोजिट डायरेक्शन में 180 डिग्री पे मास उतने ही रेडियस पे ऐड कर देते हैं तो वो रोटेशन बैलेंस हो जाती है। तो यानी क्या चीज है, और जैसे पहाड़ों के बारे में है कि ये पहाड़ों का वजन, अच्छा मिन फौकेहा की बात है तो इससे मतलब ये भी है कि पहाड़ अगर बैलेंस कर रहे हैं तो इसका मतलब है कि पहाड़ इज लाइक एडिंग सम मास टू अर्थ। तो अब ये क्या चीज है, मतलब बहरहाल ये बहुत ज्यादा एक टॉपिक है। जी जी जी,
कुछ आर्टिफिशियल इस तरह के पहाड़ क्रिएट किए जाएं, कहीं और से वो सारी चीजें लाकर एक जगह इकट्ठा कर दी जाए तो क्या अर्थ के
नहीं, इतना एक पहाड़ से थोड़ी फर्क पड़ेगा, यानी ये तो पूरा निजाम है, ये तो समझ लें कि पता नहीं हजारों लाखों टन वजन की बात है। यानी मिसाल के तौर पर कि जब हम माइनिंग के दौरान पहाड़ों को डिस्ट्रॉय कर देते हैं तो कुछ ना कुछ वॉबल जरूर आता होगा अर्थ में, लेकिन अर्थ का मास इतना ज्यादा है कि वो इस छोटे मोटे उसको एब्जॉर्ब कर लेता है। और एक चीज़ जैसे जो क़यामत के हवाले से भी बयान की जाती है कि पहाड़ जो हैं वो सब रेज़ा रेज़ा हो जाएंगे, ये ज़ाहिरी भी हो सकता है मानवी भी हो सकता है कि पहाड़ सब रेज़ा रेज़ा हो जाएंगे। क्या ये पहाड़ों का रेज़ा रेज़ा होना इस बात का सबब बनेगा फॉर एग्जांपल कि अर्थ अपने ऑर्बिट से निकल के कहीं चली जाएगी या क्या होगा अल्लाह जाने, इस किस्म की चीज़ें।
पहाड़ जो हम जिसको पहाड़ कहते हैं उसका जिक्र है ये पहाड़?
नहीं नहीं,
ये मेरे दिमाग में यही बात आ रही थी, क्योंकि आपने जैसा रवासी जो एक्सप्लेन किया उसमें पानी भी हो सकता है, पहाड़ पानी सबका कॉम्बिनेशन हो सकता है।
नहीं, मैं तो मुफस्सरीन की बात कर रहा हूँ इस वक्त, मैं अपना 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 अपनी राय नहीं दे रहा यहाँ पे, के क्योंकि जिबाल का जिक्र है बतौर रवासी तो इसलिए आमतौर से मुराद ये लिया जाता है कि यहाँ पर रवासी से मुराद पहाड़ है, लेकिन मैंने सोचने वाले जहन के लिए वो इशारा छोड़ दिया कि रवासी का मतलब पहाड़ नहीं, और मिन फौकेहा जो है वो इस मिस्ट्री में और इजाफा कर रहा है कि हमने जमीन में लंगर करार दिए इसके ऊपर से। हाँ, फौक माफौक कहते हैं ना, माफौक जो ऊपर है इसके ऊपर से। तो बहरहाल बज़ाहिर इसके माना क्या लिए गए, पहाड़ के जो जमीन के मोशन को बैलेंस कर रहे होते हैं। वह बारका फीहा, और इस जमीन में हमने बरकतें करार दी, यानी कि जो कुछ इंसान के पास है वो बाबरकत। अच्छा, बरकत के मायना जहन में है, बरकत किसे कहते हैं, हम दुआ भी देते हैं लोगों को कि आपके लिए खुदा मुबारक करे, आपको बरकत दे। बरकत ऐसी नेमत को कहते हैं कि जो खुशगवार भी हो और कंटिन्यूस भी हो, यानी जिस नेमत में खुशगवारी का तासुर और कंटिन्यूटी दोनों पाई जाए उसको कहते हैं मुबारक और बाबरकत। तो बारका फीहा के जमीन में आप देखें कि अल्लाह ताला ने जो नेमतें करार दी हैं उनमें ये दोनों चीजें पाई जाती हैं, यानी कब से इंसान इस जमीन की नेमतों को इस्तेमाल कर रहे हैं, इस जमीन के फवायद और इसके वसाइल को यूज कर रहे हैं, लेकिन जमीन की नेमतें खत्म नहीं हो रही हैं। और इवन आज भी जितना ज्यादा शोर पड़ा हुआ है ये सब इंसानों की अपनी बुराइयों की वजह से कि लोग महरूम हैं और भूखे हैं, और ये हैं जमीन के वसाइल तो नहीं इतने कम हो गए कि वो 7 अरब लोगों का बोझ ना उठा सके। तो बारका फीहा यानी हमने इस जमीन में वो नेमतें रखी कि जो खुशगवार भी हैं और दायमी भी हैं, یعنی جتنے لوگ ہیں جتنے انسان ہیں ان کی زندگی چلتی جائے گی، یہ زمین ان کے وسائل کو ان کی ضروریات کو پورا کرتی رہے گی، یہ عرض. وَقَدَّرَ فِيهَا أَقْوَاتَهَا، اور اس میں ہم نے قدر یعنی اس کا ایک پورا نظام رکھا، کس کا؟ اس کی قوتوں کا. اب یہ ایک اور عجیب بات ہے، یعنی کہ زمین میں بہت ساری قوتیں رکھی ہیں خدا نے، جس کا ایک نظام رکھا ہے. وہ قوتوں سے کیا مراد ہے؟ یہ منرلز ہیں، یہ مائنز ہیں، یہ انرجی سورسز ہیں، یہ کیا چیز ہے؟ یا مثال کے طور پر جو نیوکلیئر انرجی ہے کہ جو زمین کے ہر ہر ذرے میں پائی جاتی ہے، وہ مراد ہے، خدا اس کو بہتر جانتا ہے. یعنی اس کی صرف نعمتیں نہیں ہیں اس زمین میں جو مبارک ہیں، بلکہ اس میں بہت ساری قوتیں بھی ہیں. اقوات پلورل ہے، جمع ہے، بہت ساری قوتیں ہیں جس کا نظام ہم نے اس کے اندر رکھا ہے. فی اربعت ایام، چار دنوں میں. سواء للسائلین، جو سوال کرنے والوں کے لیے ایکولی ایکول اپرچونیٹی کے ساتھ موجود ہے. یعنی یہ ہمارے لیے میسج ہے، سائل کہ پہلے سوال ہی بنو، گھر بیٹھے نہیں ملے گا، طلب کرنے والے بنو. اور جو طلب کرنے والا ہے اس کے لیے ایکول اپرچونیٹی، سوا ایکول ہے، برابر ہے. یہ نہیں کہ اس کو زیادہ اس کو کم. اور اس میں اگر آپ اس کو آگے ایکسٹینڈ کریں تو یعنی حتیٰ کہ خدا نے اس میں صرف سائل کی بات رکھی ہے، یہ نہیں کہا کہ یہ جو بھی مومن ہوگا یا غیر مومن ہوگا اس میں، نہیں. اس میں فرق دوسری آخرت کے حوالے سے پڑتا ہے یا اور معنوی برکات کے حوالے سے فرق پڑتا ہے. یعنی مومن اور غیر مومن کی زندگیوں میں فرق جو ہے وہ دنیا کی ظاہری نعمتوں میں نہیں رکھا گیا ہے. دنیا کی ظاہری نعمتوں کا کرائٹیریا الگ ہے، سائل بنو، متفکر بنو، یہ سب کام کرو، تمہیں دنیا کی نعمتیں مل جائیں گی. لیکن اس کے ذریعے سے جو انسان کا انر پیس ہے یا آخرت کی فلاح اور کامیابی ہے، وہاں پر مومن اور غیر مومن کا فرق پیدا ہوتا ہے. ٹھیک ہے، دنیا کی ارض کے اندر جو وسائل ہیں، خدا کہہ رہا ہے کہ جو سائل ہیں سب کے لیے برابر ہیں. یا اسی طریقے سے جو میں نے آپ کو سورہ جاسیہ کی آیت پڑھ کے سنائی تھی کہ سخر لکم ما فی السماوات والارض جمیعا منہ اور ان فی ذلک لآیات لقوم یتفکرون، جو تفکر کرے گا، جو غور و فکر کرے گا، اس کو تسخیر مل جائے گی. تو یہاں بھی ارض میں اس کی ارض کی قوتیں، ارض کی برکتیں کس کے لیے ہیں؟ سواء للسائلین. اچھا، اس میں چار دنوں کی کیا بات ہے؟ اب یہ ایک عجیب ہے، زیادہ تر مفسرین نے چار دنوں کا، اربع ایام کا جو مطلب لیا ہے وہ یہ لیا ہے کہ یہ ٹوٹل چار دن مراد ہے یہاں پہ. ٹوٹل سے کیا مراد؟ کہ دو دن زمین کی خلقت کے اور دو دن زمین کو درست کرنے کے. یعنی ایک پہلے دو دن جو آیا کہ ہم نے خلق کیا زمین کو، یعنی را مٹیریل سے ارتھ بنائی، پھر اس کے بعد ارتھ کو ہیبیٹیبل بنایا. یہ جو بعد میں جو چیزیں ہیں یہ ارتھ کی ہیبیٹیشن سے متعلق ہیں کہ ہم نے اس ارض کو کیا کیا، اس کے اندر برکتیں رکھیں، اس کے اندر اس کے موومنٹ کو بیلنس کیا، اس کے اندر ہم نے اس کی قوتیں ڈالیں. اور جو بھی اس کو طلب کرنے والا ہے سب کے لیے ایکول اپرچونیٹی ہے، طلب کرنے والے بنو، سائل بنو، مل جائے گا یہ سب کچھ. چار دن، تو زیادہ تر مفسرین یہ کہتے ہیں کہ چار دن یعنی دو دن پہلے اور دو دن یہ، ٹوٹل چار دن. اس کی وجہ کیا ہے؟ اس کی وجہ یہ ہے کہ آگے آسمان کے حوالے سے پھر دو دن کا ذکر ہے، اور قرآن کی دوسری آیتوں میں جو بہت مشہور ہے کہ ہم نے یہ پورا نظام بنایا چھ دن میں. اور بائبل میں یہ مزیدار جملہ بھی ہے کہ خدا نے چھ دن میں آسمان اور زمین بنائی اور ساتویں دن اپنے آرام کے لیے رکھا، ساتویں دن خوب ریسٹ کیا. پھر بہرحال، لیکن یہ جملہ کہ زمین اور آسمان کی خلقت چھ دن میں ہے، یہ ہمارے پاس بھی ہے، دوسری کتابوں میں بھی ہے، بالکل انہیں مکمل یہ بات. علامہ طباطبائی نے یہاں پر ایک بہت عجیب بات کی ہے اربعت ایام کے حوالے سے، क्योंकि वो ये कह रहे हैं कि यहां पर अय्याम से मुराद दिन नहीं है, इट इज लाइक सम स्टेज और पीरियड और समथिंग. उन्होंने कहा अरबाते अय्याम से मुराद जमीन की चार सिमतें हैं या माह और साल के चार चार पीरियड्स हैं, यानी कि जो खुदा ने बरकतें रखी वो जमीन के चारों कोनों में रखी हैं, मशरिक मगरिब शुमाल जुनूब, या जो कुछ रखा है वो चारों पीरियड्स में रखा है, यानी गर्मी सर्दी खजा बहार.
वल्ला वल्ला
अब मुझे नहीं पता, मैं सिर्फ नजरिया बयान कर रहा हूं कि ज्यादातर लोग ये कह रहे हैं कि ये वही स्टेजेस वाली बात है, लेकिन यहां पर चार का मतलब कि चार दिनों में जमीन की जिंदगी दुरुस्त नहीं की बल्कि टोटल चार दिन है, क्योंकि अगर हम इसको दो और चार और फिर दो आसमान के मिला लें तो आठ हो जाएंगे, जो उससे टकरा जाएगा कि हमने इसको छह दिन में बनाया. वो ये कह रहे हैं कि यहां पर अय्याम से मुराद टाइम पीरियड सिरे से ही नहीं है, बल्कि अय्याम से मुराद चार डायमेंशंस हैं कि हमने इस ज़मीन के अंदर जो बरकतें रखी या कुव्वतें रखी वो हर तरफ हैं, हर सिमत में हैं और हर माह साल के हर दौर में, यानी ऐसा नहीं है कि ये चीज़ तुम्हें किसी ख़ास वक्त में मिलेगी, ख़ास दौर में मिलेगी, ख़ास ज़माने या ख़ास जगह में मिलेगी, बल्कि हर ज़माना हर जगह ज़मीन की बरकतें और कुव्वतें अवेलेबल हैं फॉर द वन हु गोज़ आउट एंड एक्सप्लोर. साइलीन यानी एक्सप्लोरर्स, साइलीन यानी तलब करने वाले.
नहजुल बलागा में कई खुतबे में हमने सुना था कि कुछ नहीं पता कि ये दुनिया के टाइम था या आसमान.
नहीं नहीं, वो तो शैतान का है. यानी ये खुतबा 190 है जिसमें आपने फरमाया कि शैतान ने 190 साल 6000 साल इबादत की और नहीं मालूम कि वो 6000 साल दुनिया के थे या आखिरत के थे. अच्छा, अब क्या हुआ, ये ज़मीन हो गया. अब दोनों में से जो बात भी सही हो, बहरहाल मैंने दोनों नज़रियात आपके सामने रख दिए. थुम्मस्तवा इलस्समाए, ज़मीन को बनाया, ज़मीन को हैबिटेबल किया. थुम्मस्तवा इलस्समा, फिर खुदा मुतवज्जे हुआ आसमान की तरफ. वहिया दुखानुन, और उस वक्त आसमान एक धुएं की तरह था, दुखान यानी धुआं. فقال لها وللارض, और उससे आसमान से कहा और जमीन से, इतिया तवअन औ करहन, कि मेरे पास आ जाओ चाहे खुशी से या चाहे जबरदस्ती. यानी उनको हुक्म दिया कि मेरे पास आओ, तवअन तवअन यानी अपनी मर्जी से, खुशी से, खुशदिली से, करहन कराहियत के साथ, मजबूरी से. कालता अतैना ताईन, दोनों ने कहा कि हम आते हैं इताद गुजारों के. तो ये जमीन और आसमान भी मखलूकात हैं, होशियार हैं, समझदार हैं. के एक हदीस आपको मैं सुनाऊं मुख्तसरन, इमाम अली नकी अलैहिस्सलाम के एक सहाबी थे, ये तोहफुल उकूल में मौजूद है, कि आपके एक सहाबी थे, वो अपने घर से निकले इमाम अलैहिस्सलाम के पास आने के लिए. जितने किस्म के मिसहैप और एक्सीडेंट्स हो सकते थे सब हो गए उनके साथ रास्ते में. मतलब जैसे कह लें किसी सवारी ने टक्कर मार दी, कहीं से कुछ हो गया, कहीं जख्मी हो गए, कोई पैर पे चढ़ गया, कुछ हो गया, सारे परेशानियां हो गई. उसके बाद जब इमाम के पास पहुंचे तो कहने लगे आज का दिन बहुत ही मनहूस नहस दिन था आज का. इमाम अलैहिस्सलाम सख्त आपके चेहरे पर नाराज़गी के आसार, आपने कहा तुम हमारी सोहबत में बैठते हो और इस किस्म का जुमला तुम्हारी ज़बान से निकला है, क्या तुम इस बात को नहीं समझते कि ये ज़मीन और आसमान और दिन और रात खुदा की फरमा बरदार मखलूक़ात हैं जो अम्र इलाही के मुताबिक अपने फरीज़े को अंजाम देते हैं. तुम्हारे साथ जो कुछ भी होता है फॉमिन नफसिक, ये तेरे नफ्स की खराबी की वजह से होता है. अगर तुमने इस तरीके से शब रोज को बुरा भला कहना शुरू किया तो क़यामत के दिन ये तुम्हारे खिलाफ खुदा की बारगाह में शिकायत करेंगे कि इस शख्स ने मुझ पर वो इल्ज़ाम लगाया कि जो काम मैंने किया नहीं था. तो यहाँ भी यानी कि ये इसलिए कि जमीन और आसमान यानी कुरान की नज़र से ये एक बहस है ना, डिबेट, कि इज़ द यूनिवर्स अलाइव और नॉट, लिविंग थिंग की जो तारीफ है कुरान, ये कहता है हर चीज़ जिंदा है। युसब्बिहु लहू मा फिस समावाति वल अर्ज़, मन फिस समावाति वल अर्ज़, जो कुछ भी। अच्छा, अरबी में माँ और मन का फ़र्क क्या होता है कि मन उसको कहते हैं जो साहिब अकल होता है, माँ उसको कहते हैं कि जो बज़ाहिर अकल से महरूम है। कुरान दोनों के लिए कह रहा है कि ये तस्बीह कर रहे हैं, माँ भी है और मन भी है, कि जो साहिबान अकल हैं जिनमें अकल नज़र आती वो मखलूक़ात भी तस्बीह कर रही हैं खुदा की, जिनमें अकल नहीं नज़र आती वो भी तस्बीह कर रही हैं खुदा की। तो ज़मीन और आसमान को बुलाया कि खुशी से या नाराज़गी से, उन्होंने कहा हम इताअत गुज़ारों कराते हैं। इसलिए कि जब भी इख्तियार होता है ना, तो हमेशा इख्तियार में दोनों चॉइसेस होती हैं। यानी जैसे मिसाल के तौर पर हमसे भी ये बात कही है कि नमाज पढ़ो, तो अब इसके अंदर भी ये जुमला मौजूद है कि खुशी से या नाराजगी से, यानी दिल चाह रहा हो या ना चाह रहा हो। तो उन्होंने कहा कि नहीं, हम इताअत गुजारों के आते हैं, हमारे को हमें इसमें कोई कराहियत नहीं है, हमें इसमें कोई परेशानी नहीं है, हम इताअत गुजारों के तेरी बारगाह में आते हैं। फिर उसके बाद क्या किया, फ़क़ज़ाहुन्ना। कज़ा का मतलब क्या होता है, जब हम आम तौर से कज़ा के कज़ा आ गई या कज़ा, तो इसका मीनिंग क्या होता है कज़ा के, जी। और इसमें कज़ा का एक मतलब ये भी होता है कि जुदा कर देना, टू सेपरेट, यानी कि जब एक चीज़ अपनी मकदार तक पहुंच गई, अपने मुना हाल तक पहुंच गई, तो उससे फिर वहां से जुदा होना पड़ता है। यानी मिसाल के तौर पर फल जब दरख्त में पक गया तो उसको दरख्त से जुदा होना है। इंसान का नफ्स इस ज़िंदगी में उसको जहां तक जाना है वहां तक पहुंच गया, उसे इस ज़िंदगी से बाहर निकलना है। तो कज़ा के अंदर जो है जुदाई का सेंस भी है, सेपरेटनेस का सेंस भी है। तो फ़क़ज़ाहुन्ना, फिर आसमान को हमने सेपरेट किया। इससे पहले क्या था, वो एक धुएं की हालत में था, एक गुबार की हालत में था, फिर हमने उसको जुदा किया। सबअ समावात, सात आसमानों में। अब ये तमाम आयतों को हम मिला लेंगे तो आपको एक अच्छी खासी पिक्चर समझ में आ जाएगी जो मैंने आपके सामने रखी है, कि ये आसमान जब खिलकत हो रही थी तो ये आसमान धुएं की शक्ल में था, ऐसे ही गुबार था। पहले खुदा ने कहा मेरे पास आ रहे हो, आते हो, उन्होंने कहा मैं इताअत गुजार बन के आता हूँ। फिर खुदा ने उसमें सात लेवल्स करार दिए, डिस्टिंक्ट एंड सेपरेट। सबअ समावात, सात आसमान, फी यौमैन, दो दिन में। ठीक है, इसी वजह से जैसे मैंने कहा था कि बज़ाहिर देखें तो आठ दिन बनते हैं, लेकिन मुफस्सरीन कहते हैं कि वहाँ ज़मीन में जो चार दिन है वो दो पिछले को मिला कर है। हाँ, ये इस किस्म की तफसीरी मबाहिस बहुत ज़्यादा होते हैं। तो दो दिन में आसमान और बज़ाहिर चार दिन में ज़मीन की खिलकत और उसका पूरा सिस्टम का बनना। वअौहा फी कुल्ले समाइन अमरहा, और फिर उसके बाद वही की हर आसमान में उसके अपने अमर की। तो आपको समझ में आ रहा है कि जो बात में वो कह रहा था कि आसमान में वो निज़ाम है जो ज़मीन की ज़िंदगी को कंट्रोल करता है, हर आसमान के अंदर खुदा ने उसके अपने अमर की वही की, उसका अपना अमर उसको समझाया। वज़य्यन्ना समा दुनिया बिमसाबिहा, और आसमान ने दुनिया को जीनत दी तारों से, सितारों से।
इसका मतलब क्या हुआ, आसमान दुनिया?
आसमान दुनिया का मतलब है कि वो बुलंदी बस जो इस दुनिया के ऊपर है, यानी कि जो बुलंदी आपको नजर आती है वो आसमानों का फर्स्ट लेवल है, और इससे ऊपर के जो लेवल्स हैं, यानी कि जैसे हम कहते हैं मलकूत और जबरूत और वो सारी चीजें, वो आसमानों के हायर लेवल्स हैं। और हाईएस्ट लेवल कौन सा है, अर्श। यानी कि जब ये सात आसमान खत्म हो जाते हैं और उसके बाद जो हाईएस्ट लेवल है वो अर्श है, अर्श मौला, जिसके बारे में खुदा ने कहा अर रहमान अलल अर्श इस्तवा। کہ عرش پر کون موجود ہے؟ رحمان موجود ہے. اور جتنے نیچے سات آسمان ہیں ان میں اپنے اپنے ہر ایک اپنے اپنے آرڈر کو لے کر ملائکہ موجود ہیں اور آسمانی مخلوقات موجود ہیں.
تو یہ سات آسمان جو ہے جی اگر اس کو سمجھنا چاہیں تو یہی ہے نا جو ٹروپوسفیئر سٹریٹوسفیئر یہ سب کہتے ہیں.
دیکھیے وہ اگر آپ بالکل ظاہری معنی ملیں, کیونکہ یہ قرآن کو سمجھنے کے حوالے سے ان دونوں چیزوں کو لے کے چلنا بہت ضروری ہے. ظاہر اور معنویات کو مکس نہیں کریں. ظاہری اعتبار سے ہاں یہ آسمان ہے اور اس کے ساتھ لیئرز ہیں, ٹھیک ہے, اس کی بھی ساتھ لیئرز ہیں, یہ جو آسمان میں بلندی پہ نظر آ رہا ہے. لیکن اب قرآن ہمیں وہاں سے اٹھایا ہے, وہاں اس جگہ سے, اور ہمیں کہاں لے آیا, اس جگہ تک لے آیا کہ یہ جو پورا نظام ہے اس کا, اس میں سے کچھ تمہیں نظر آ رہا ہے کچھ تمہیں نظر نہیں آ رہا. یہ نظام اس طریقے سے بنایا گیا ہے کہ زمین میں یہ یہ چیزیں موجود ہیں, اس کے اوپر ایک پورا سسٹم ہے آسمانوں کا جس میں ہر آسمان اپنا ایک امر رکھتا ہے. امر سے مراد یعنی ایک پورا رول آف لا خدا کی طرف سے جس کے مطابق وہاں پہ سارے کام ہو رہے ہوتے ہیں. اس آسمان میں تمہارا رزق ہے جو کہ تم سے وعدہ کیا جاتا ہے, وہ چیزیں پائی جاتی ہیں. تمہارے لیے ویزبل صرف آسمان دنیا ہے, تمہارے لیے ویزبل صرف دنیا کا آسمان ہے جس کو ہم نے ان ستاروں سے زینت دے دی ہے. یعنی کہ جتنا کچھ بھی تم کو نظر آ رہا ہے یہ سمائے دنیا ہے. اب آخری آیت کے جس سے یہ ایک چیز اور آپ کو سمجھ میں,
دوسری کہیں اگر پائی جائے تو اس آیت میں بھی ایک دو چیزیں رہ گئی ہیں.
جی
ایک تو اس سے پہلے یہ ہے کہ دونوں کو آسمان و زمین کو بلایا تھا اور قضا ہننا بھی ہے, مطلب وہ ایک سے زیادہ کی طرف جا رہا ہے, جمع کی طرف جا رہا ہے, لیکن صرف آدمی سماوات آسمان کا.
جی تو جمع کی طرف جو جا رہا ہے وہ وہی ہے کہ یہ کام اب آسمان کے ساتھ ہوا ہے کہ زمین کو درست کیا, زمین کو بلایا آسمان کے ساتھ. اس میں بظاہر یہ بات سمجھ میں آ رہی ہے کہ زمین اور آسمان ایک انٹیگریٹڈ سسٹم ہے, یعنی کہ دونوں خدا کی نظر میں یا خدا کے اس حکم کے مطابق دونوں ایک دوسرے کے ساتھ ہیں, الگ الگ نہیں ہے. مطلب زمین الگ نہیں ہے, آسمان الگ نہیں ہے. زمین درست ہو چکی ہے, وہاں پر ساری چیزیں موجود ہیں. اب خدا نے اس کے بعد آسمان کو درست کیا ہے. زمین کے نظام کو کمپلیٹ کرنے کے بعد آسمان کو درست کیا ہے. اور آسمان کو کس طریقے سے درست کیا ہے کہ اس کے یعنی پہلے وہ تھا لیکن ایک اینٹیٹی کی صورت میں تھا, اور دخان یعنی جیسے ایک دھواں اور غبار ہے. اس کے بعد اس کے اندر اس میں گریڈز بنائے گئے, فقضاہن, اس کو خدا نے جدا کیا ان سب کو, ڈسٹنکٹ سیون لیولز بنائے دو یوم میں, اور اس کے بعد ہر آسمان پر اس کے امر کی وحی کی. یہ نظام پورا ہو گیا آپ کا, ارض و سما کا, زمین اور آسمان کا. اور یہ بات اس سے جا کے مل گئی سورہ والزاریات کی آیت سے کہ زمین وہ ہے کہ جس میں آیات الہیہ ہیں, آسمان وہ ہے کہ جہاں سے زمین کا نظام کنٹرول ہوتا ہے, اور جس چیز کا انسانوں کے ساتھ وعدہ کیا گیا ہے وہ وہاں پائی جاتی.
لیکن اس پہ کن
فیکون
کا جو ہوتا ہے تو اس میں سٹیجز کیوں آ گئی؟
کس میں؟ یعنی خلق ہے, خلق میں ہمیشہ سٹیجز ہوتی ہیں, امر میں سٹیجز نہیں ہیں. امر کا مطلب یعنی کہ خدا نے کہا ہے کہ ایک چیز ایسی ہے کہ جس کا تعلق خلقت سے نہیں ہے, یعنی اس سٹیپ بائی سٹیپ کریشن سے نہیں ہے, را مٹیریل سے نہیں ہے, بلکہ وہ صرف ایک حکم خدا کے طریقے سے. اس میں کن فیکون ہے, کن ہے, فیکون خلق ہے, کن امر ہے, یہ فیکون خلق کہ خدا کا ایک امر آ گیا, ایک چیز وہ ہو گئی. لیکن جیسے جب وہ چیز بنتی ہے کہ تو ایک سٹیجز میں ایک کے بعد ایک اسے کہتے ہیں خلق. تو خدا نے کہا الا لہ الخلق والامر, کہ خلق بھی خدا کے لیے ہے, امر بھی خدا کے لیے.
اور دوسرا سوال ہے تو اسی میں جو ایک جی بات ہو گئی, دوسرا یہ تھا کہ ہننا کیوں ہے, ہما کیوں نہیں, زیادہ ہو گئے.
ہننا جو ہے وہ بیسیکلی سات آسمانوں کی وجہ سے,
یا زمین میں جو اور سب چیزیں ہیں اس کی وجہ سے
نہیں. فقضا ہننا, کیونکہ قضا ہننا کہ ہم نے ان کو جدا کیا, ان کو جدا کیا نا, ٹھیک ہے, تو انکو سے مراد آگے اس کی تشریح آ گئی, سبع سماوات. کس کو جدا کیا؟ سات آسمانوں کو. جدا کرنے سے کیا مطلب ہے؟ کہ پہلے یہ سب کا سب ایک مکسچر تھا دھوئیں کی شکل میں, پھر جب انہوں نے کہا کہ ہاں ہم تیرے اطاعت گزار ہیں تو امر خدا آیا اور ان کو سات آسمان جدا ہوئے اور ہر ایک آسمان کو اپنے اپنے لحاظ سے وحی عطا ہو گئی. جی رزق آسمان میں ہے, جی جی ظاہری رزق بھی, جیسے میں بار بار مثال دے رہا ہوں نا کہ ہم جب اس چیز کو دیکھتے ہیں کہ انسان اس دنیا میں, میں صرف ظاہری, یعنی کہ حالانکہ رزق سے مراد یہاں صرف ظاہری رزق نہیں ہے, رزق سے مراد ہر قسم کا رزق ہے. اور اگر آپ کو یاد ہو وہ دعا امیر المومنین علیہ السلام کی ہے کہ جس میں آپ نے انسان کے پانچ چیزوں کا ذکر کیا ہے, مطلب ہیومن پرسنالٹی کی فائیو ڈائمنشنس کا ذکر کیا ہے, ظاہر, باطن, قلب, روح اور سر. تو خدا نے انسانی شخصیت کی ہر پہلو کا رزق الگ رکھا ہے. اللہم نور ظاہری بطاعتک و باطنی بمحبتک و قلبی بمعرفتک. تو اس سے سمجھ میں آ رہا ہے کہ ہر چیز کا رزق الگ ہے. انسان کا ظاہر کب خوشحال ہوتا ہے؟ جب اطاعت خدا کرے. انسان کا باطن کب خوشحال ہوتا ہے؟ جب محبت خدا پیدا ہو جائے. انسان کا قلب کب خوشحال ہوتا ہے؟ جب معرفت خدا حاصل ہو جائے. تو ہر فیکلٹی کا رزق الگ ہے. تو کہا یہ جا رہا ہے کہ یہ رزق کا جو نظام ہے یہ اس بلندی میں, تمہیں اس کی طرف رجوع کرنا پڑے گا. یعنی اگر تم اس کو اگنور کر دو اور خالی زمین میں ڈھونڈتے رہو تو رزق فقط زمین میں نہیں ہے. یعنی زمین میں ملتا ہے لیکن جو رولز گورن کرتے ہیں رزق کے ملنے کو, یعنی جیسے وہی میں آپ کو بار بار مثال دے رہا ہوں, آپ نیکی کریں, لوگوں کے ساتھ نیکی کریں, والدین کی خدمت کریں, آپ دیکھتے ہیں کہ آپ کا رزق بڑھ رہا ہے. ظاہری طور سے کیا تعلق ہے ان دونوں باتوں کا؟ مطلب آپ خود اس بات کو غور کریں کہ والدین کی خدمت میں تو انسان کو زحمت ہوتی ہے, اپنے کام اکثر چھوڑ دینے پڑتے ہیں, پریشانی اٹھانا پڑتی ہے, جیب سے پیسے خرچ کرنے پڑتے ہیں. تو یہاں تو سارے وہ کام ہو رہے ہیں کہ جس سے رزق میں کمی آ جانا چاہیے, لیکن اس کے باوجود یہ چیز انسان کے ظاہری رزق میں بھی اضافہ کر رہی ہے. یا ایسے ہی مثال کے طور پر جب ہم کہتے ہیں کہ ایک وہ شاگرد ہے جو استاد کا احترام کرتا ہے, ایک وہ شاگرد ہے کہ جو استاد کے بے احترامی اور بے عزتی کرتا ہے. جو بے عزتی کرنے والا ہے وہ علم کے رزق سے محروم ہو جاتا ہے. اس طریقے کی بہت ساری چیزیں. تو یعنی کہ یہ آسمانوں میں یہ قوانین موجود ہیں کہ تمہارا کون سا رزق کس کتنا ملے گا, کس طریقے سے ملے گا, یہ قانون آسمان میں موجود ہے. اب آخری بات, سورہ اعراف آیت 40 7 ان الذین کذبوا بآیاتنا واستکبروا عنہا, بے شک وہ لوگ جو جھٹلاتے ہیں ہماری آیتوں کو. یہ آیتیں کہاں نظر آ رہی ہیں لوگوں کو؟ زمین میں, ٹھیک ہے, یعنی زمینی زندگی میں اور کچھ سمجھ میں نہ آئے لیکن کیا نظر آ رہا ہے؟ خدا کی آیتیں. جو لوگ ہماری آیتوں کو جھٹلاتے ہیں, واستکبروا عنہا, اور صرف جھٹلاتے نہیں ہیں بلکہ اس کے مقابلے میں اپنے کو بڑا بھی بناتے ہیں, لا تفتح لهم ابواب السماء, ان کے لیے آسمان کے دروازے کھلنے والے نہیں ہیں. اس کا مطلب کیا ہے؟ کہ جو مؤمن ہے, جو خدا کی آیتوں کو قبول کرتا ہے, جو خدا کی بندگی کی راہ اختیار کرتا ہے, اس کے لیے آسمانوں کے دروازے کھلتے ہیں. یعنی کہ آپ اگر ماشاءاللہ مومن ہیں تو آپ صرف زمین پہ زندہ نہیں ہیں, آپ آسمان میں بھی زندہ ہیں. اگرچہ کہ ہم آسمان سے سمجھ رہے ہیں کہ فزیکلی میں کیوں نہیں اڑ رہا یا کسی پلانٹ پہ نہیں, نہیں, اب یہاں پر ان جگہوں پر آ کے سما کے معنی بالکل قرآن کسی اور طرف لے جا رہا ہے. کہ جو ہماری آیتوں کا انکار کرتے ہیں اور اس کے مقابلے میں استکبار کرتے ہیں. استکبار کا مطلب اپنے کو بڑا بنانا, میں جیسے شیطان, میں کیوں مانوں اس چیز کو. لا تفتح لهم ابواب السماء ولا يدخلون الجنہ, نہ وہ جنت میں داخل ہونے والے ہیں. تو اس کا مطلب کیا ہے کہ یہ جنت بھی سما میں ہے, اور جو اللہ کی آیتوں کو قبول کرتے ہیں, اس پر ایمان لاتے ہیں, بندگی کی راہ کو اختیار کرتے ہیں, ان کے لیے آسمانوں کے دروازے کھلتے ہیں. لیکن یہاں پر یہ نہ سمجھنا شروع ہو جائیے گا کہ وہ کسی اسپیس شپ میں پرواز کر رہے ہیں, بلکہ آپ کو قرآن کی ایک آیت کا مطلب سمجھ میں آ جانا, آپ کا نماز میں لذت کا محسوس کرنا, آپ کے دل کا نیکی کی طرف راغب ہو جانا, یہ اس بات کی علامت ہے کہ آپ پر آسمان کے دروازے کھل رہے ہیں. اور آسمانی اور الہی اقدار سے آپ کے قلب کا رابطہ پیدا ہو رہا ہے. اور اسی چیز کو پیغمبر اکرم نے ایک حدیث میں بیان فرمایا ہے کہ جب مومن کا انتقال ہوتا ہے تو ملائکہ آتے ہیں اور مومن کو باقاعدہ اٹھا کر لے جاتے ہیں آسمانوں میں سے, اور ہر آسمان کے رہنے والے اور اس کی مخلوقات مومن پر سلام کرتے ہیں اور اس کو مبارکباد دیتے ہیں. یا وہ حدیث جو آپ نے سنی ہوگی کہ جن گھروں میں قرآن کی تلاوت کی جاتی ہے, آسمان والوں کو وہ زمین پر اس طریقے سے چمکتے ہوئے نظر آتے ہیں جیسے تمہیں آسمان پر تارے چمکتے ہوئے نظر آتے ہیں. تو جو اہل قرآن ہیں, جو اہل نماز ہیں, جو اہل ایمان ہیں, جو خدا کی محبت میں زندگی گزارتے ہیں, یہ آسمان سے کٹے ہوئے لوگ نہیں ہیں, یہ آسمان سے جدا نہیں ہیں. تو اب یہاں پر قرآن ہمیں بالکل ایک دوسری طرف لے گیا آسمان کے حوالے سے, کہ یہ وہ بلند نظام ہے خدا ہے, یہ وہ بلند نظام ہے کہ جو زمین کی زندگی کو کنٹرول کرتا ہے اور اس سے جڑا ہوا ہے اور اس سے جدا نہیں ہے. اور جو ہماری آیتوں کو یعنی زمین پر ہماری نشانیوں کو دیکھتے ہیں, ہمارے اوپر ایمان لاتے ہیں. جو زمین میں آثار الہیہ کا مطالعہ کرتے ہیں, اللہ کی بندگی کو اختیار کرتے ہیں, ان کے لیے آسمان کے دروازے کھلتے ہیں. اور ان دروازوں سے کبھی وہ خود بلند ہوتے ہیں, کبھی ملائکہ ان پر نازل ہوتے ہیں. تو بات واضح ہو رہی ہے کہ یہ آسمان اور زمین کا جو نظام ہے خدا کی طرف سے, یہ ظاہری سے بات شروع ہو کر اب بہت آگے تک جاتی ہے. اور اگلی دفعہ ہم پھر اس جگہ سے مڑ جائیں, کنیکٹ ہو جائیں گے انشاءاللہ, کہ جہاں سے پھر ہم کو یہ سمجھ میں آئے گا کہ اب آپ نے آسمان اور زمین کا یہ مطلب سمجھ لیا نا, اب آپ کو سمجھ میں آئے گا کہ نہیں, قیامت میں اس پورے نظام کو رول کر دیا جائے گا. یعنی ابھی جو آسمانوں اور زمین کا نظام ہے, یہ پورا نظام اس کی بساط ختم کر دی جائے گی, لپیٹ دی جائے گی, اور ایک آل ٹوگیدر نیو لائف کا آغاز ہوگا. یعنی کہ جو خدا نے ابھی آسمان میں قوانین رکھے ہیں یہ بھی ختم ہو جائیں گے, اس کو بھی ختم کر دیا جائے گا, اور ایک نیا نظام شروع ہوگا زندگی کا جو حشر اور قیامت ہے.